السلام علیکم ورحمۃ اللہ وبرکاتہ. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فان خیر الحدیث کتاب اللہ وخیر الحج حج محمد صلی اللہ علیہ وسلم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر وتمم بالخیر. يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. ہر قسم کی تعریف اللہ وحدہ لا شریک کے لیے ہے، جس نے ہم سب کو یہاں اپنی بات کے سننے اور سنانے کے لیے جمع کیا، اور اسی سے دعا کرتے ہیں کہ ہمیں اس وقت کا بہترین استعمال کرنے کی توفیق دے. عزیز ساتھیو، جیسا کہ آپ کو معلوم ہے کہ رمضان کی آمد آمد ہے. کچھ لوگ خوشی خوشی کہہ رہے ہیں کہ رمضان آنے والا ہے، رمضان آنے والا ہے، اور کچھ گھبراہٹ کے مارے کہہ رہے ہیں رمضان آنے والا ہے. فرق ہے ہر ایک کا. جیسے مہمان کے آنے پہ بعض لوگ خوش ہوتے ہیں، مہمان آ رہے ہیں، اور بعض گھبرا جاتے ہیں، پریشان ہو جاتے ہیں، ہائے مہمان آنے والے ہیں، مہمان آنے والے ہیں. تو اگر دیکھا جائے تو رمضان بھی تو ایک مہمان ہے، بار بار نہیں آتا، سال میں بس ایک بار آتا ہے اور ہمیں اپنی رحمتیں دے کے جاتا ہے. جیسے کوئی بھی مہمان آتا ہے تو اس کے آنے پہ خوشی ہوتی ہے، اس کے لیے اہتمام کرنا ہوتا ہے، پھر وہ آتا ہے تو ہم اس کو کچھ تحفہ بھی دیتے ہیں، پھر جاتے ہوئے وہ بھی ہمیں کچھ دے کے جاتا ہے. تو دیکھتے ہیں کہ اس سال کا جو رمضان ہمارے پاس آ رہا ہے، ہم اس کو کس طریقے سے اپنے پاس ہی روک لیں. جس مہمان سے محبت ہوتی ہے اس کے لیے ہم کیا چاہتے ہیں، جانے نہیں دوں گی، کہتے ہیں نا، کچھ ایک دن اور رک جائیے، چلے کچھ نہیں ہوتا، چلے چھٹی لے لیں، محبت ہوتی ہے نا. تو اصل محبت ہی ہوتی ہے جو انسان سے کام کرواتی ہے. ہم رمضان کا تصور کرتے ہیں تو ہمارے ذہن میں چند مخصوص نیکیوں کا تصور ابھرنے لگتا ہے، اور مسلمان ہونے کے ناطے ہونا بھی چاہیے، لیکن آخر یہ رمضان ہر سال کیوں آتا ہے؟ کیا ہم سے کچھ تقاضا کرتا ہے؟ اس کو ہم سے کیا چاہیے؟ اور پھر ہم اس کا کیسے بہترین طریقے سے استقبال کریں؟ صرف استقبال نہیں کرنا، بلکہ پھر اس کو جتنے دن اپنے ہاں رکھنا ہے، اس کے آرام کا خیال بھی رکھنا ہے. جیسے مہمان کے لیے ہر وقت کوشش میں رہتے ہیں کہ وہ اطمینان سے ہے، اس کے سونے کی جگہ ٹھیک ہے، وہ مطمئن ہے، وہ میرے پاس سے خوش جائے، تو ہم نے بھی کوشش کرنی ہے کہ اللہ کا یہ مہمان جب ہمارے پاس سے واپس جائے تو یہ بھی خوش ہو اور ہم بھی اس سے بہترین فائدہ اٹھائیں. ابھی سورت البقرہ کی آیت نمبر 183 کی میں نے تلاوت کی. اللہ سبحانہ تعالیٰ نے ایمان والوں کو مخاطب کیا، یا ایھا الذین آمنوا. بڑا خوبصورت انداز ہے، دل میں اترنے والا، کہ اے ایمان والو، اے لوگو جو ایمان لائے ہو. صحابہ کرام کی عادت تھی کہ جب کوئی آیت یا ایھا الذین آمنوا سے شروع ہوتی تو وہ مزید متوجہ ہو جاتے اور کہتے کہ غور سے سنو، کیونکہ اس کے بعد یا تو کوئی حکم ہوگا یا اس کے بعد کسی چیز سے منع کیا گیا ہوگا. کیونکہ عام طور پہ بھی ہم لوگوں کا نام جب لیتے ہیں تو ہم ان کو کچھ کہتے ہیں نا، عام طور پہ ہم سب سے باتیں کرتے ہیں، اگر میں بات کروں اور عام کروں، لیکن اگر ایک دم میں آپ میں سے کسی کا نام لے دوں تو وہ پوری توجہ کے ساتھ سننے لگے گا کہ اب میں ان کو کچھ کہنے والی ہوں. پہلے تو ہم اپنے آپ کو دیکھیں کہ کیا ہم نے کبھی قرآن پاک کے کسی یا ایھا الذین آمنوا پہ یہ سوچا کہ یہ میرے رب کا خطاب ہے، میرے نام، وہ مجھے پکار رہا. اور سمجھتے شاید اس لیے نہیں کہ ترجمہ نہیں آتا، وہ شعور نہیں، اس کتاب کے ساتھ وہ تعلق نہیں، ورنہ انداز بڑا خوبصورت ہے. اس سے پہلے کی کتابوں میں جیسے تورات اور انجیل، उसमें भी पुकार लगती थी, लेकिन इतनी प्यारी पुकार नहीं थी। जैसे तौरात में जब पुकारा जाता था तो कहा जाता था या अय्युहल मसाकीन, ओ मिस्कीनों, क्योंकि हम सब मिस्कीन है ना, या अय्युहन्नास अंतुमुल फकरा, ओ लोगों तुम तो फकीर हो, वल्लाहु हुवल गनीयुल हमीद, और अल्लाह बेनियाज भी है और तारीफ किया गया। तो अल्लाह ताला ने उम्मत मुस्लिमा को एक एहसास बख्शा, और वो क्या कि उसको इज्जत के साथ खिताब किया, मोहब्बत के साथ खिताब किया। क्या कहा? कुतिबा अलैकुमुस्सियाम, तुम पे रोजे फर्ज किए गए। कुतिबा का लफ्ज वैसे तो लिखने के लिए आता है, लेकिन यहां फर्ज के मानों में क्यों है कि जब कोई चीज लिखी जाती है तो वो महफूज हो जाती है। हमारे यहाँ आज भी कुछ बड़े अहम मामलात को जब लिखा जाता है तो कहते हैं कि ये चीज लिख दी गई है। जैसे आप देखिए कि मिसाल है लिखत पढ़त होना, तलाक के लिए भी आप देखिए कि अमूमन लिखने की बात होती है, निकाह के पर्चे पे साइन किए जाते हैं। तो मुराद इससे क्या है कि तुम पे फर्ज कर दिए गए। क्या फर्ज कर दिए गए? अस्सियाम, रोजे। रोजे रखना भी मुराद है इससे, और रोजे भी फर्ज कर दिए गए। कैसे फर्ज कर दिए गए? क्या तुम पे किए? नहीं, घबराओ नहीं। कमा कुतिबा अलल्लज़ीन मिन क़ब्लिकुम, जैसे उन लोगों पे फर्ज किए गए जो तुमसे पहले गुजरे। इशारा है यहूद नसारा और पिछले अम्बिया अलैहिस्सलाम की अकवाम पे। इतनी सी बात के अंदर एक बहुत बड़े सवाल का जवाब है, और वो क्या है कि जब यहाँ हमारे बच्चे पब्लिक स्कूलों में जाते हैं रमज़ान में तो अपने आप को जाहिर करते हैं कि हमारा रोज़ा है, तो बाज़ दफ़ा देखा गया कि उनको बहुत शर्मिंदा किया जाता है या थ्रेट किया जाता है कि देखो इस्लाम कितना सख्त मजहब है और तुम्हें रोजे रखने पड़ते हैं और हमें रोजे नहीं रखने पड़ते। बाज बच्चों को परेशान होते हुए भी देखा गया है इस हाल में कि देखो भाई इस्लाम इज सो स्ट्रिक्ट रिलीजन। तो आप उनको बता सकते हैं कि जैसे आज मुसलमानों में रोजे फर्ज हैं, इसी तरह इस्लाम से पहले भी थे, यहूद पे भी थे, नसारा पे भी थे। ये अलग बात है कि जैसे आज हम में से बहुत सारे मुसलमान अपने दीन पे अमल नहीं करते, फराइज तक को छोड़े बैठे हैं, इसी तरह ये यहूद और नसारा भी अपने दीन से लाइल्म होने और इससे दूर होने की वजह से अमल नहीं करते। तो लिहाजा याद रखो रोज़े फ़र्ज थे, और हज़रत नूह अलैहिस्सलाम पे आता रिवायात में कि तीन रोज़े फ़र्ज थे, इसी तरह हज़रत इब्राहीम अलैहिस्सलाम की कौम पे भी रोज़े फ़र्ज थे। अब रोज़े फ़र्ज हैं हम पे भी, लेकिन कैसे फ़र्ज हुए? आपको मालूम है इसकी कहानी? जैसे अमूमन हमारे यहाँ शराब की हुरमत का तसव्वुर बड़ा वाज़ेह है ना, मेरा नहीं ख्याल कि किसी को ना मालूम हो कि कैसे फ़र्ज हुई, कि क्योंकि उस दौर के अंदर लोग शराब के रसिया थे, सूद के आदि थे, बुराई बदकारी आम थी। इस्लाम ने एकदम ही आके सब हुक्म नहीं लगा दिए कि ये करो ये करो ये करो और ये ना करो, बल्कि इंसानी फितरत का लिहाज रखते हुए अल्लाह ताला ने क्या किया कि आहिस्ता आहिस्ता से चीज़ों को फ़र्ज किया, कुछ छोड़ी कुछ छुड़वाई, और वो चीज़ें जिनका नफ्स पे बहुत मुश्किल पड़ती थी बातें उनको बाद में लिया। 13 साल मक्की दौर की इब्तदा जो थी उसमें तीन सब्जेक्ट पढ़ाए गए। तीन सब्जेक्ट थे क्या? तौहीद, रिसाला और आखिरा। अल्लाह की एक होने का यकीन, क्योंकि जिसको अल्लाह के एक होने का यकीन आ जाता है ना, फिर उसके लिए अल्लाह की बात मानना कोई मुश्किल नहीं होता। हम अमूमन अपने बच्चों को तबलीग करते हैं डूज एंड डोंट्स से, ये करो ये ना करो, लेकिन उनको ये नहीं सिखाते कि करो क्यों, कौन है रब, किसकी बात मानते हो। असल अच्छा तरीका क्या है कि पहले अल्लाह की मोहब्बत हो, अल्लाह लव्स यू। फिर हम बहुत गुस्से में भी जब बहुत जोश में आते हैं तो कहते हैं देखो ये करो नहीं तो अल्लाह तुम्हें मारेगा। क्यों मारेगा उस मासूम को? वो तो नहीं मारता, उसने तो कलम उठाया हुआ है बच्चों से। कभी बच्चों को ऐसी नेगेटिव तबलीग नहीं करनी चाहिए कि जिसकी वजह से वो दीन से दूर हो। अल्लाह की मोहब्बत आती है तो दिल खुद ही झुकने लगता है। क्या आपको जिससे मोहब्बत हो जाए फिर किसी को कहना पड़ता है कि आप उसके लिए क्या करें? उसको तोहफा देने को तब खुद बेचैन होते हैं, उससे तन्हाई में बैठ के बातें करने को तो आपका अपना दिल चाहता है। उसकी लगाई हुई पाबंदियाँ या उसकी तरफ से पहुँचने वाली तकलीफ़ों पे तो आप खुशी महसूस करते हैं कि कोई बात नहीं, फिर क्या हुआ, मुझे मोहब्बत थी तो मैं तभी, ये मेरे पास ये चीज़ है तो फिर ये मैंने, मुझ पर ये मुश्किल आई ना। जैसे एक माँ को बच्चा मिलता है, फिर हले कितनी तकलीफ से मिलता है। अगर मोहब्बत ना हो तो बच्चे को माँ अपने सीने से लगाए, रातों को जागना, दिन का उसके लिए बेचैन होना, ये क्या बताता है कि वो उसके लिए कुर्बानी करती है। और अगर किसी को ये टीच करना पड़ता माँ को कि देखो खुदा के लिए इस बच्चे को संभालना, शादी हो रही है, बच्चे होंगे, बच्चे को पालना, कभी किसी को ये दर्स देना पड़ा? ये तो माँ को देखा गया कि बेटियों को ये जरूर समझाती हैं कि अच्छा ससुराल में जाओगी तो ससुराल वालों की खिदमत करना, अच्छी बीवी बन के रहना, उसकी बात सुनना, आजिज रहना, कहते हैं ना। लेकिन मैंने कभी किसी माँ को ये नहीं कहते सुना कि देखो अब प्रेग्नेंट हो, बच्चा जो आएगा उसकी इज्जत, उसको देखना, उससे प्यार करना, कभी सोच किसी ने सुना किसी के मुंह से? देखो उसको रख के सोना जाना, तो खुद बेचैन होती है, वो तो एक एक दिन गिन रही होती है कि कब ये मेरे पेट में से निकल के मेरे हाथों में आएगा। उसको तो वो रातें और प्यारी लगती हैं जो अपने बच्चे के लिए जागती है। तो असल चीज़ क्या है? मोहब्बत। जिसको अल्लाह की मोहब्बत का एहसास हो गया, जिसका दिल पिघल गया अल्लाह की मोहब्बत से, फिर ये हो नहीं सकता कि दूसरा उसको कहे कि ये करो या ना करो। तो असल चीज़ क्या है? अल्लाह के एक होने का एहसास। और दूसरी चीज़ क्या थी? रिसालत, नबी सल्लल्लाहु अलैहि वसल्लम का मुकाम। कितने एहसान थे उनके। लकद मन अल्लाह अलल मोमिनीन इस बा सफीहिम रसूलम मिनहुम। अल्लाह ताला ने एहसान किया मोमिनों पे कि उनमें, उन्हीं के नफ्सों में से एक रसूल बना दिया। क्या हम अपने बच्चों को, बच्चों को इसलिए कह रहे हो कि अब हम तो बड़े हो गए, लेकिन बाज़ अब मैंने देखा बच्चों से ज़्यादा हमें खुद भी उसी चीज़ की ज़रूरत होती है। क्या रसूल की ज़ात एक नेमत लगती है, एक एहसान है? क्या आज उनकी सुन्नतों पे अमल करना हमें इतना प्यारा लगता है कि हम खुशी खुशी करें कि ये था वो इंसान जिसने इंसानियत को अंधेरों से निकाल के रोशनियों में डाला। आप रात को अंधेरे में जा रहे हो, आपकी गाड़ी की हेडलाइट्स ख़राब हो जाए, सड़क भी अंधेरी हो, पतली सड़क हो, नीचे दरिया भी हो, पुल से पार करें, क्या महसूस होता कि अभी गए कि अभी गए? जान हाथ में लेके आप गाड़ी ऐसे रेंगते हैं कि जिसमें शायद उससे पैदल इंसान चले, लेकिन डर क्या है कि हल्की सी गलती मुझे दरिया के अंदर डाल देगी, और इतने में कोई दूर से आए और आपको एक लालटेन, एक सर्च लाइट, कोई ऐसी चीज़ दे दे कि जिसकी रोशनी में आप रास्ता देखें। क्या अगर आप सलामत वहाँ से उस पुल से पार गुजर जाएं तो सारी ज़िंदगी उस शख्स को भूलेंगे? आप कहेंगे ये है मेरा मुहसिन जिसने मुझे उस रात बचाया था। क्या अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के एहसान इससे ज्यादा नहीं है कि खुद पर अल्लाह ताला ने कुरान पाक में फरमाया कि कुन तुम अला शफा खुफ्रते मिन नार फअनकज़कुम मिन्हा। तुम तो आग के घड़े के किनारे पे थे, मैं आया और तुम्हें तुम्हारे पीछे से उठाया, अल्लाह ने नबी के जरिए तुम्हें पकड़ा। आपने फरमाया, एक रिवायत का मफहूम है कि तुम आग के गिर्द जैसे परवाने घूमते हैं, तुम उस तरह गिरने वाले थे, जहन्नम की आग के करीब थे, मैं आया और तुम्हारी कमरों से पकड़ पकड़ के तुम्हें मैंने पीछे से बचाया। कभी इस एहसान को कमी महसूस करते हैं? मुझे नहीं लगता कि शऊर के साथ कभी इस बात को माना हो। किसी बच्चे से पूछिए नबी सल्लल्लाहु अलैहि वसल्लम कौन थे, फिर देखिए क्या बात करता है। यानी मैं बच्चों के साथ बड़े ऐसे टेस्ट करती हूँ, छोटे छोटे बच्चे होते हैं, व्हाट डू यू नो अबाउट अल्लाह सुब्हान तआला, ही इज ऑन स्काइज, दो चार जुमले बोलते हैं बच्चे। नबी कौन थे, ही बोर्न इन मक्का, वो बकरियां चराते थे, और दो चार बातों के बाद कुछ नहीं पता होता। उनके फादर का नाम अब्दुल्ला था, उनकी मदर ये थी, लेकिन ये नहीं महसूस होता कि जो उस बच्चे से उसके फेवरेट हीरो का नाम पूछने से जो उसकी शक्ल पे बात आती है, किसी क्रिकेटर के बारे में पूछें जिस मोहब्बत से बच्चा बताता है, वो मोहब्बत नहीं है। तो ज़रूरत किस बात की है? अल्लाह के नबी को इस तरह पोर्ट्रेट करने की कि बच्चों के जहन में उनके बड़े होते होते वो तसव्वुर उजागर हो जाए कि ये है जिसको हमने अपने लिए ज़िंदगी में एक राहबर और रहनुमा मानना है। और तीसरी चीज़ फिर आखरत का खौफ या आखरत की उम्मीद। وَيُؤْمِنُونَ بِالْآخِرَةِ या वह यकीम सलाता, और एक जगह क्या आता है, वह बिल आखिरत हम यूकिन। باقی چیزوں پہ ایمان لانا ہے لیکن آخرت کا یقین لانا ہے. یقین اور ایمان میں کیا فرق ہے؟ اگلا درجہ. ایمان پہلا سیڑھی ہے، پہلی سیڑھی ہے جس پہ انسان چڑھتا ہے، اور یقین آخری سیڑھی ہے. یقین کہتے ہیں کہ کسی چیز کا عقل، دل اور ارادوں پہ چھا جانا، کہ جن کو آخرت پہ یقین آنے لگتا ہے پھر وہ من موجی زندگی نہیں گزارتے، چلو تم ادھر کو ہوا ہو جدھر کی، ایسا نہیں سوچتے. وہ لوگوں کو دیکھ دیکھ کے اپنی منزلوں کا انتخاب نہیں کرتے، وہ یہ سوچ کے ایک قدم گھر سے نکالتے ہیں کہ یہ قدم میرا یا تو مجھے جنت کے قریب لے جائے گا یا مجھے جہنم کے قریب لے جائے گا. وہ بے سوچے سمجھے نہیں بولتے، ان کی زبان سے ایک لفظ نکلتا ہے تو وہ 10 دفعہ سوچتے ہیں کہ یہ کلمہ مجھے جنت کے قریب کرے گا یا جہنم کے قریب کرے گا. مَا يَلْفِظُ مِن قَوْلٍ إِلَّا لَدَيْهِ رَقِيبٌ عَتِيدٌ. ان کو معلوم ہے کہ ہماری زبان سے نکلنے والا ایک ایک کلمہ لکھ لیا جاتا ہے، اور کل قیامت کے دن اس کے اچھا یا برا ہونے کی بنیاد پہ مجھے جزا یا سزا ملے گی. جب یہ تین بنیادیں پختہ ہو جاتی ہیں نا، یہ ایسی ہے جیسے کسی ایک راؤنڈ ٹیبل لیں اور اس کے نیچے تین لیگس ہیں، اس کی تین ٹانگیں. جتنی یہ ٹانگیں مضبوط ہوں گی نا، پھر اس پر ٹاپ بنے گی. اسلام کی ٹاپ جو ہے وہ ان تین بنیادوں پہ ہے. بنی الاسلام علی خمس، اس میں دو اور بھی بعد میں شامل ہو جاتی ہیں، لیکن اصل بات کیا ہے کہ دین کا کوئی حکم لینے سے پہلے اپنے آپ کو ہمیشہ ان تین چیزوں کے لیے تیار کرنا، اور جب یہ آ جاتی ہے تو پھر انسان خوشی خوشی باقی چیزوں کو قبول کرتا ہے. اور اللہ کے نبی کا یہی خوبصورت طریقہ تعلیم تھا کہ جب دین کی کوئی بات کہی تو لوگوں نے شور نہیں مچایا. 13 سال تک یہ تین مضمون پڑھا دیے، توحید راسخ ہو گئی، ایمان پکا ہو گیا، استقامت کے پہاڑ بن گئے، ماریں کھا کھا کی استقامت آ گئی، کوئلوں پہ لٹا لٹا کے ثابت کر دیے گئے کہ ان کا ایمان سچا ہے، اور پھر جب مدینہ میں ہجرت کر کے گئے پھر احکام آتا ہے. یہ جو روزہ ہے یہ سن 2 ہجری میں فرض ہوا. ذرا سوچیے، 13 سال مکہ کے اور 2 سال تقریباً مدینہ کے آگے، اسلام آئے ہوئے 15 سال ہو گئے ہیں تقریباً، اور آج روزہ فرض ہو رہا. کیوں؟ کہ اب لوگوں کے دل تیار تھے. لوگوں کو کھانے پینے سے بڑی محبت ہوتی ہے، شہوت بڑی اچھی لگتی ہے انسان کو، نفس کے تقاضے بہت اچھے لگتے ہیں، تو لہٰذا اس کے لیے پہلے ذہن سازی کی گئی. اور کیسے ہوا؟ اللہ تعالیٰ نے اگلی آیتوں میں اس کی تھوڑی سی تفصیل دی ہے کہ ایام معدودات، گنتی کے دن ہیں. اس میں دو باتیں، ایک تو تسلی دی جا رہی ہے کہ گھبراتے کیوں ہو، تھوڑی تو دن میں گزر جائیں گے، ہے نا، 30 ہی ہے نا سال میں، 360 میں سے 30 دن ہیں یا 29 ہیں، تھوڑے ہی ہیں. اور اس میں حکم بھی ہے، وہ کیا ہے کہ اگر کسی وجہ سے چھٹ گیا تو اس کو گن کے دو بعد میں پورا کرنا پڑے گا. فمن کان منکم مریضا او علی سفر فعدۃ من ایام اخر. پھر تھوڑی اور رخصت دی کہ کوئی بات نہیں، مریض ہو، بیمار ہو، اچھا سفر پہ ہو، کوئی بات نہیں، چھوڑ دینا، لیکن دوسرے دنوں میں اس کی کمی پوری کر لینا. پھر کہا وَعَلَى الَّذِينَ يُتِيكُونَهُ فِدْيَةٌ طَعَامُ مِسْكِينَ، اور ان لوگوں پر جو طاقت تو رکھتے ہیں لیکن کھانا کھلا دیں ایک مسکین کو. لیکن فَمَنْ تَطَوَّعَ خَيْرًا فَهُوَ خَيْرٌ لَّهُ، اور جو خوشی سے روزہ رکھے یہ اس کے لیے بہتر ہے. یہ ہے روزے کی فرضیت کے مرحلے میں پہلا درجہ. یاد رکھیے کہ اسلام کی یہ جو ابتدا تھی، جو 13-15 سال بتائے، اس میں روزے فرض تھے، لیکن نبی صلی اللہ علیہ وسلم بھی روزہ رکھتے تھے، بلکہ ہر نبی سے روزہ رکھنا ثابت ہے. کوئی دین ایسا نہیں گزرا کہ جس میں روزہ نہ ہو، مختلف طریقے سے، مختلف طرح سے ہوتا تھا. تو نبی صلی اللہ علیہ وسلم 3 روزے رکھتے تھے، ایام 20 کے 3 روزے فرض کی طرح کرتے تھے. اسی طرح پھر ایک وقت ایسا بھی انسانیت کی تاریخ میں گزرا کہ جب 10 محرم کا روزہ فرض تھا، لیکن اس کے بعد یہ حکم آ گیا. 30 روزے فرض ہوئے، لیکن کس طرح ہوئے؟ کہ دیکھو 30 روزے رکھنے، اور کب رکھنے؟ رمضان کے مہینے میں رکھنے. یہ نہیں کہا کہ سارے سال میں جب مرضی رکھ لو، ہو سکتا تھا، اپنی سہولت دیکھ لو. اس سے یونٹی نہ آتی، اس سے وہ ماحول نہ بنتا، اور اس سے وہ پیغام نہ ملتا جو روزے سے پیغام لینا مقصد تھا. سب لوگ ایک وقت پہ اٹھ رہے ہیں، ایک وقت پہ کھا رہے ہیں، مسجدوں کو جا رہے ہیں، ایک خوبصورت سما بن جاتا ہے نا نیکیوں کے کرنے کا. تو اس وقت وہ نہ بنتا. لہذا کہا 30 روزے ہیں لیکن نہیں رکھ سکتے تو پھر کسی مسکین کو کھانا کھلا دیں. یہ ابتدائی حکم تھا, یعنی روزہ بھی رکھو, نہیں رکھ سکتے کوئی بات, دل نہیں چاہ رہا, یہ نہیں کہ نہیں رکھ سکتے, نہیں رکھنا چاہتے, چلو اپنی جگہ کسی مسکین کو کھانا کھلا دو, کفارہ ہوگا. اب نتیجہ کیا نکلے گا؟ غریب لوگ بیچارے روزے رکھ لیتے, امیر کا دل کرے خود رکھ لے, چاہے تو کسی کو کھانا کھلا دے. کچھ عرصہ ایسے ہی چلتا رہا. ساتھی کا وان تصوم خیر لکم ان کنتم تعلمون, اگر روزہ رکھ لو تو یہ تمہارے لیے بہت ہی اچھا. کچھ عرصہ یہ حکم چلتا رہا. پھر اسی کے ساتھ رمضان کی بات کر دی کہ شہر رمضان الذی انزل فیہ القرآن, رمضان کا مہینہ وہ ہے جس میں قرآن نازل ہوا. اس پہ ہم بعد میں بات کریں گے, صرف آپ کو اگلی مسئلہ بتا دوں کہ پھر کیا ہوا. اللہ تعالیٰ کہتے ہیں کہ رمضان کا اصل حسن قرآن ہے. اس میں قرآن نازل ہوا, کیسے نازل ہوا؟ کیا پورا قرآن رمضان میں نازل ہو گیا تھا؟ نہیں, ہم جانتے ہیں تقریباً 22 سال 6 مہینے میں نازل ہوا. تو پھر یہ کیوں بات ہوئی؟ اس کی 2 وجوہات ہیں. پہلی وجہ کیا ہے کہ پہلی وحی رمضان میں آئی تھی. اقرأ باسم ربک الذی خلق, خلق الانسان من علق, اقرأ وربک الاکرم الذی علم بالقلم. یہ رمضان کی راتیں تھیں. جبرائیل علیہ السلام آئے, نبی صلی اللہ علیہ وسلم غار حرا میں تھے, اور پھر وہاں سے وہ روشنی پھوٹی کہ جس نے مشرق اور مغرب کو روشن کر دیا. دوسری بات اس میں کیا کہی جاتی ہے کہ پورا قرآن لوح محفوظ سے آسمان دنیا پہ آ گیا. اللہ تعالیٰ نے یک لخت وہاں سے نازل کر دیا ادھر, اور آسمان دنیا سے یہ ہماری زمین تک پھر 22 سال سے اوپر کے عرصے میں آیا. تو لہذا رمضان کا ذکر اس میں اس لیے بھی آتا ہے. ہدن للناس وبینات من الخدا, قرآن کیا ہے؟ چومنے کی چیز, قسمیں کھانے کی چیز, بیٹیوں کی شادیوں میں اپنے ان کے سر کے اوپر سے گزارنے کی چیز نہیں. ہدن للناس انسانیت کے لیے ہدایت کا باعث ہے, گائیڈ بک ہے. آج کے دعائیں میں لکھی, یہ میپ کوئسٹ ہے, یہ آپ کو راستے بتاتا ہے. آپ کا یہ جی پی ایس ہے, کہاں کے راستے بتاتا ہے؟ جنت کے راستے بتاتا ہے. دنیا میں تو ذرا سے غلطی ہو جائے تو کہاں سے جا کے کہاں نکلتے ہو. اسی طرح وہ لوگ جو اس کتاب کے بغیر دنیا میں جی رہے ہیں, وہ سچی باتیں بھٹک رہے ہیں, ان کو سیدھا راستے بھی ٹیڑھے ٹیڑھے کر کے پہنچ رہے ہیں. وہ جنت جو سیدھے سیدھے چلنے سے آسانی سے ملنی تھی, جب اس راستے پہ نہیں چلتے تو پھر کبھی اللہ ان کو مشکلوں میں ڈالتا ہے, کبھی پریشانیوں میں ڈالتا ہے, کبھی آزمائشوں میں ڈالتا ہے, کبھی نعمتیں دے کے آزماتا ہے, چلو پھر اور جاؤ دور اور بھاگو اس دنیا کے پیچھے, اور وہ زگ زیگ ٹریک کر کے پھر کہیں جا کے جنت میں پہنچیں گے. تو لہٰذا جس طرح سفر کے لیے ایک گائیڈ بک چاہیے ہوتی ہے, اس طرح یہ قرآن بھی ایک گائیڈ بک ہے ہم سب کے لیے. وبینات من الخدا, ہدایت کی ساری واضح نشانیاں موجود ہیں. کوئی یہ نہیں کہہ سکتا کہ مجھے سمجھ نہیں آتا, بڑی مبہم باتیں ہیں, بڑا مشکل ہے قرآن, میری تو مینٹیلٹی سے بہت اوپر ہے. بچے کو بھی سمجھ آتا ہے, 7 سال کے بچے کے سینے میں محفوظ ہو جاتا ہے. اس سے بڑی اور کیا اس کتاب کی خوبی ہوگی. لہذا اور کیا ہے؟ والفرقان, فرق پیدا کر دیتا ہے. کس چیز کا؟ حق اور باطل کا. جس بندے کی زندگی میں ایک دفعہ شعور کے ساتھ قرآن آ جاتا ہے نا, پھر اس کے بعد اس کو خود ہی پتہ چل جاتا ہے جائز کیا ہے اور ناجائز کیا ہے, حق کیا ہے اور ناحق کیا ہے, حلال کیا ہے اور حرام کیا. پھر ان کو لوگوں سے فتوے نہیں لینے پڑتے, پھر ان کو ہر آنے والے سے یہ نہیں پوچھنا پڑتا کہ بتائیں یہ کھانا جائز ہے یا ناجائز ہے. پھر وہ یہ نہیں پوچھتے کہ یہ کریں کہ نہ کریں. چند سوال ایسے ہوتے ہیں کہ میں ہر جگہ منتظر ہوتی ہوں, جہاں پہلی دفعہ بات ہوتی ہے تو وہ سوال ضرور آتے ہیں. میں کہتی ہوں آپ کتنے سال سے امریکہ میں؟ وہ کہتی ہیں 25 سال سے. میں سوچتی ہوں 25 سال سے بھی ایک سوال کا جواب نہیں ملا. اصل ہو کیا رہا ہوتا ہے کہ سب آنے والوں کو چیک کرتے ہیں, کوئی نرم بات کر دے ہم اس کے کندھے پہ تلوار رکھ کے کہہ دیں وہ آئی تھی اور کہہ گئی تھی, چلو اس کے بعد اب ہمارے سارے کام ان کے نام پہ. فرقان کب آتا ہے؟ جب آپ خود اس کتاب کے اوپر سے گزرتے ہیں, آپ کے اندر یہ اترتی ہے, پھر آپ کو خود ہی پتہ چلتا ہے کہ میرے رب کا مزاج کیا ہے, اس کو پسند کیا ہے, اس کو ناپسند کیا. آپ اللہ کے حکم کو قبول کر لیتے ہیں اللہ کا حکم کرتے ہوئے, لیکن آپ کو اس کی حکمتیں بھی پھر سمجھ میں آنے لگتی ہیں. پھر کہا فمن شہید منکم الشہر فلیصم، یہ ہے وہ حصہ جس میں میں آپ کو لانا چاہ رہی تھی. پہلے کہا کہ فمن تطوع خیرا فہو خیر له، روزہ رکھ لو یا کسی کو کھلا دو، خوشی سے رکھتے ہو تو اچھا، روزہ رکھو گے تو اچھا ہے لیکن کھلا دو کھانا کسی کو، کوئی گناہ کی بات نہیں. جب لوگ اس چیز کے عادی ہو گئے، تھوڑا تھوڑا چکھنے لگے، کبھی رکھ لیا کبھی کھلا دیا، تو پھر اس کے بعد حتمی حکم اس آیت میں آ گیا. اب حکم کیا ہے؟ فمن شہید منکم، تم میں سے جو حاضر ہو اس مہینے میں. کیسے حاضر ہو؟ یعنی زندہ ہو، اس پہ روزہ فرض ہے. فل یسم، اب چاہیے کہ وہ روزہ رکھے. روزہ فرض ہے کس پہ؟ عاقل پہ، بالغ پہ، عورت پہ، مرد پہ، آزاد پہ. کس پہ فرض نہیں ہے؟ جس کے اندر سمجھ نہیں، جس کو شعور نہیں، جو نبھا نہیں سکتا. اب روزہ فرض ہوا تو ایک دم دل میں خیال آتا ہے کہ اچھا روزہ تو فرض ہو گیا، تو پھر کیا مریض پہ بھی فرض ہو گیا؟ جو پیچھے بات گزری نا، ایام معدودات فمن کان منکم مریضا او علی سفر، تو دل میں ایک دم سوال آتا ہے کہ اچھا پھر وہ مریض اور جو بیمار کی رخصت تھی وہ بھی ختم ہو گئی ہے؟ تو فوراً کہا نہیں نہیں، ومن کان مریضا او علی سفر فعدت من ایام اخر. دوبارہ وہ آیت آ گئی. کبھی آپ پڑھتے ہوں گے، آپ کہتے ہوں گے یہ دوبارہ کیوں ذکر ہے اس کا، لیکن وجہ سمجھ آ گئی کیا؟ کہ وہ پابندی تو لگ گئی لیکن مریض اور مسافر کے لیے ابھی بھی وہی حکم ہے، جب رکھ سکو تب رکھ لو، نہیں رکھنا چاہتے نہ رکھو. سفر میں نبی صلی اللہ علیہ وسلم کی عادت مبارک تھی، کبھی روزہ رکھتے بھی تھے کبھی نہیں بھی رکھتے تھے، رکھ سکے تو رکھ لیا، نہ رکھا تو نہ. پھر یہ بھی ملتا ہے روزہ رکھا ہوا بھی توڑا آپ نے. فتح مکہ کا جو سفر تھا، تکلیف، گرمی، پریشانی، عصر کے وقت میں جو لوگ تھے قافلے والے، ان کی جان ہونٹوں پہ آئی بھی تھی، تو آپ نے ایک پانی کا پیالہ دکھایا سب کو اور پھر پی لیا کہ میں روزہ توڑتا ہوں. کیوں؟ کہ جان جانے کا ڈر ہو تو اللہ تعالیٰ تو کبھی نہیں کہتا کہ اپنے آپ کو قتل کرو. تو لہٰذا سفر کی حالت میں روزہ چھوڑا بھی جا سکتا ہے، نہیں بھی، لیکن شرط ایک ہے کہ بعد میں رکھنا پڑے گا. مریض ہے، کون سا مریض نہیں روزہ رکھے؟ میری انگلی میں درد تھا تو میں نے روزہ چھوڑ دیا، میرے کان میں درد تھا، نہیں. دیکھیں جو چھوڑے گا چھوڑ سکتا ہے لیکن بعد میں رکھنا پڑے گا. اسی مریض میں ایک مریضہ ہے، حیض والی عورت، پیریڈس والی عورت، وہ روزہ چھوڑ سکتی ہے اور اس کو چھوڑنا ہے. پیریڈس کے ساتھ روزے کا تعلق کس طرح سے بنتا ہے کہ جس وقت عورت کی یہ ناپاکی شروع ہوتی ہے، چاہے روزہ کھلنے سے ایک منٹ پہلے اگر وہ اپنے آپ کو دیکھتی ہے کہ یہ اس کا سرکل شروع ہو گیا، تو وہ روزہ ٹوٹ جاتا ہے، اس کو توڑ لینا چاہیے. ہم نے خود ساختہ بہت سارے ارشادات اس معاملے میں بھی مشہور کر رکھے ہیں. 12 بجے کے بعد شروع ہو جائیں، عصر کے بعد ہو جائے تو پورا. بعض کہتی ہیں بہنیں بڑی نیکی اور تقوی کا معیار سمجھتے ہوئے کہ میرا ٹوٹ بھی جائے میں کھاتی کچھ نہیں، پھر بھی مغرب تو نہ کہ. مجھے تو شوق آتا ہے کہ کبھی میرے ساتھ مغرب سے چند منٹ پہلے ہو اور میں اس حکم پہ عمل کرتے ہوئے اسی وقت توڑوں. بندہ مومن کا کام ہی یہ ہے، رک جاؤ، رک گئے، اسٹاپ، چل پڑو، چل پڑے. سارا دن ٹریفک کے اشاروں پہ ناچتے ہیں، وہ کہتے ہیں رک جاؤ، ہم بالکل رک جاتے ہیں. کیا مجال اگر کھڑے ہو، وہ سٹاپ سائن آ گیا، آپ کو رکنا ہے، کوئی نہیں. آپ دیکھ رہے ہیں چاروں طرف روڈ پہ کوئی نہیں، آپ کی جان کو کوئی خطرہ نہیں، آپ کیوں رکتے ہیں؟ جب میں شروع میں یہاں آئی تو مجھے، ہم پاکستان والے تو بڑے من موجی ہیں نا، ہم کس کی باتوں کو مانیں. تو ہم کبھی رات کے وقت جیسے جاتے آتے تھے میرے ان لاز میں بھی، تو بالکل کھلی روڈ تھی اور کوئی بھی نہیں ہوتا تھا، بالکل کوئی خطرہ نہیں، لیکن یہ سٹاپ سائن پہ گاڑی روکنا، پھر ادھر دیکھتے پھر ادھر. کہتے یہ کیا مسئلہ ہے؟ تو وہ کہتے تھے کیوں آپ رکے؟ تو کہتے ہیں کہ قانون ہے، شروع سے عادت ڈالی ہے. تو میں کہ کوئی خطرہ نہیں ہے، کوئی دیکھ نہیں رہا. کہتے نہیں، پولیس ہوتی ہے اور وہ دیکھتی ہے اور عادت بھی ہو گئی ہے. تو میں دل میں سوچتی تھی کہ ایک پولیس کا خوف رات، آدھی رات کو بھی انسان کو سٹاپ سائن پہ روکتا ہے، کہ اللہ کا خوف اتنا بھی نہیں. یہ ہے لعلکم تتقون. روزہ کیا سکھاتا ہے؟ سٹاپ سائن پہ رکنا سیکھو، جہاں رب کہے رک جاؤ رک جاؤ، جہاں وہ کہ چل پڑو تو چل پڑو. اور اصل یہی پیغام ہے جس پہ ہم آخر میں بات کریں گے انشاءاللہ تعالی. اب کیا ہوا کہ مریض کی بات ہو گئی، تو پیریڈس والی عورت پہ بات ہو رہی تھی. اسی طرح اگر فجر کی نماز کے لیے عورت اٹھے اور دیکھے کہ اس کے کپڑوں پہ خشکی ہے، یعنی صاف ہو چکا ہے معاملہ، اتنا وقت نہیں ہے کہ غسل کر سکے، سحری کھڑے کھائے اور فوراً نہا کے صاف ہو کے نماز پڑھے گی، وہ روزہ فرض ہو گیا. بعض دفعہ عورتیں روزے سے بچنے کے لیے پھر کئی کے دن لٹکا دیتی ہیں، कि चलो कुछ और दें, क्योंकि ये तो हुक्म मालूम ही नहीं है कि फिर इनको पूरा भी करना। जिस तरह मरीज बीमारी के बाकी रोजों को छोड़े हुए को पूरा करता है, इसी तरह पीरियड्स वाली औरत जो है वो छुटे हुए रोजों को पूरा करेगी। यहां मैं बात कर दूं ताकि बाद में जहन से छटक ना जाए कि आप अभी रमजान में आने में कुछ दिन बाकी हैं। कुछ काम ऐसे हैं जो हमें रमजान से पहले करने हैं, उनमें से काम एक क्या है, पिछले छुटे हुए रोजे पूरे करने हैं। शवाल का जो शबान का है महीना, ये आखिरी हद होती है, डेड लाइन है कि पिछले साल के छुटे हुए रोजे अगले रमजान से पहले पूरे कर लो। कोई भी बीमारी के या कुछ या ये पीरियड्स के, तो उसमें अगर अभी तक हम लोगों ने नहीं नियत की हुई या नहीं किए तो ये दिन गोल्डन है, क्योंकि वैसे भी शाबान में नबी सल्लम कसरत से रोजे रखते थे। तो इसको पूरा कर लें, क्योंकि अगर एक साल गुजर गया फिर भी ना रखे, अगला साल शुरू हो गया, अब अगले फर्ज हो गए, अब पिछले भी अगले, तो फिर हर रोजे के साथ कफारा भी देना पड़ता है। लिहाजा पिछली जिंदगी के जितने रोजे छूटे हैं ये हमारे सर पे हैं। मुझे खुद, अब देखिए, जब तक हमने फर्स्ट हैंड नॉलेज खुद नहीं हासिल किया ये मसला नहीं मालूम था। एक अजीब सी कहानी है कि नमाजें तो हम कजा कर करके कजा उम्री की सूरत में पढ़ते हैं, हालांकि उस पर अल्लाह ताला ने रुख्सत भी दी है। पीरियड्स के बाद कोई औरत 6 दिन के बाद नमाजें नहीं इकट्ठी करके पढ़ती, लेकिन रोजा जिसकी फर्जियत है, जिसको छोड़ना नहीं, वो हम में से बहुत सारे गाफिल होते हैं। तो इसमें ये चीज भी मौजूद है। तो लिहाजा इन दोनों सूरतों में वो रोजा रखेगी, टूट गया तो रोजा खत्म हो गया, सवाब बाकी है लेकिन उसकी कजा करनी पड़ेगी। इसी तरह अगर पाक हो गई तो उसके बाद करेगी। यही हुक्म फिर उस औरत के लिए या उस मर्द के लिए भी है कि जो जुनाबत की हालत में हो। सुबह का वक्त हो गया, अब वक्त इतना मुख्तसर है कि अगर खाने पीने में लगते हैं तो गुसल नहीं होता, गुसल में लगते हैं तो खाना पीना नहीं होता। तो इसमें भी अल्लाह ने इतनी रुख्सत दी, आसानी है। नबी सल्लम की अहादीस और उनके अमल से ये चीज साबित है कि सहरी के वक्त में अगर कोई उठे, किसी भी वजह से अगर गुस्ल की हाजत है, तो पहले वजू करे और खा ले पी ले अपने आप को, यानी आसूदा करके, और उसके बाद फिर ये है कि वो गुस्ल करके नमाज पढ़ेगा। ये छोटे छोटे मसाइल है, अगर इसमें बाद में आप लोगों के कुछ सवाल होंगे तो हम उसमें भी इसको कवर कर सकते हैं। लेकिन बहरहाल ये कि मरीज और मुसाफिर के लिए रुख्सत मौजूद है, और साथ ही फरमा दिया युरीदुल्लाहु बिकुमुल युस्रा वला युरीदु बिकुमुल उस्र। अल्लाह तुम्हारे साथ आसानी का मामला चाहता है, मुश्किल का नहीं। मुश्किल का मामला क्या होता कि मरीज हो फिर भी रखो, सफर पे हो फिर भी रखो, अल्लाह ताला तुम्हारे साथ आसानी करता है। और साथ साथ वलितुकमिलुल इद्दा, और चाहिए कि गिनती को पूरा करो, और क्या करो, वलितुकब्बिरुल्लाह अला मा खदाकुम, और अल्लाह की बड़ाई बयान करो जिसने तुम्हें हिदायत दी। इसमें इशारा है ईद की तकबीरात की तरफ। पहले तुकमिलु लिद्दा, गिनती पूरी करो, 30 रोजे रख लो, फिर जब शवाल का चांद दिख जाए, ईद का चांद जिसको बोलते हैं, तो फिर तकबीरात पढ़ो जो कि ईद की नमाज से पहले शुरू हो जाती है, और शुक्र करो कि अल्लाह ने तुम्हें हिदायत दी। इससे क्या पता चलता है कि इंसान को कभी हिदायत मिल जाए तो इस पे भी अल्लाह ताला का शुक्र करने की जरूरत है। और इससे क्या मिलेगा, वला अल्लकुम तशकुरून, तुम शुक्र करो। अगर सिर्फ इतनी बात को हम एक खुलासे में ले लें तो क्या पता चला रोजे का पहला मकसद क्या है। अब रोजे के देखें कि मकसद क्या है, क्यों रखवाए अल्लाह ताला ने रोजे, क्यों हर साल महीने में आ जाते हैं एक महीना रोजे के। पहली चीज ला अल्लकुम तत्तकून, तकवा। तकवा क्या होता है, हिफ्ज़ुन नफ्सिन अम्मा युसिम, चार लफ्ज अगर आप याद भी कर लेंगे तो मुश्किल नहीं है। अपने नफ्स को हर उस चीज से बचाना जो उसको गुनाहगार कर दे। आंखों का तकवा क्या है कि हर उस चीज के देखने से आंखों को बचा लो जो आंखों को गुनाहगार कर दे। कानों का तकवा क्या है, हर उस चीज से अपने कानों को बचा लो जो कानों को गुनाहगार कर दे। जुबान का तकवा, हर वो लफ्ज, हर वो बोल, हर वो कौल जो इंसान को गुनाहगार कर दे। मेरा हाल, अगर तकवा की ये छोटी सी तारीफ समझ में आ जाए तो फिर कोई बंदा अपने आप को रोजों के बाद जो फजीलत मिलनी थी, जो उससे सबक था, उससे महरूम नहीं करेगा। तकवे का हसूल है, क्योंकि रोजा देखिए कि जिस तरह ये इंसान की ट्रेनिंग करता है, ऐसे कोई और इबादत नहीं कर सकती। अल्लाह और बंदे का एक अजीब ताल्लुक पैदा होता है। है ना, आप नमाज पढ़ते हैं, आपको चार लोग देखेंगे, कोई बंदा आपके साथ रहे, आपने नमाज पढ़ी है कि नहीं पढ़ी इसको पता चल जाएगा ना। मतलब अगर कोई जोहर से मगरिब तक आपके साथ रहे, उसको पता लग गया आपने असर की नमाज पढ़ी है कि नहीं पढ़ी। आप किसी को सदका दें, कम अज कम एक बंदे को तो जरूर पता चल गया ना जिसको आपने दिया। आप हज करते हैं, करोड़ों लोगों को पता चल जाता है, लेकिन रोजा एक ऐसी इबादत है कि आपके पास बैठे बंदे को भी नहीं पता चलता कि आप रोजे से हैं। एक हदीस में आता है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला फरमाता है, अस्सौमु ली व अना अज्जी बी, रोजा मेरे लिए है और मैं उसकी जजा दूंगा। ये कैसा है ना, जैसे कहते हैं ना स्पेशल फॉर यू। बंदों के अमल जो है ना, ये मुख्तलिफ दर्जों पे पहुंचते हैं। किसी अमल के करने का सवाब 10 गुना है, किसी का 70 है, किसी का 700 है, लेकिन रोजे का अजर जब पूछा तो कहा कि इसका अजर अल्लाह ताला खुद देगा। बस ये लिख दो मेरे इस बंदे ने रोजा रखा था, अजर मैं खुद दे दूंगा, क्योंकि ये मेरा खास मामला है। लेकिन रोजा रख के करना क्या है, रोजा सिखाता क्या है, उसका पैगाम क्या है, लअल्लकुम तत्तकून, तक्वा इख्तियार करो, अपने आप को गुनाहों से बचाने का एक शऊर पैदा हो इंसान में, सेल्फ कंट्रोल जिसको आप कह सकते हैं। क्योंकि इसके बगैर तो रोजा ऐसे ही है जैसे फाका। नबी सल्लम ने फरमाया, मल्लम यदा कौल ज़ूरी व अमिल बिह फलैसा लिल्लाहि हाजतन अन यदा शराबहू व तआमहू। बुखारी की रिवायत है ये कि जो रोजा रख के झूठ बोलना और झूठ पे अमल करना ना छोड़े, तो अल्लाह को बिल्कुल परवाह नहीं इस बात की कि वो खाना छोड़े या पीना छोड़े। रोजा रख के बाज लोग सो जाते हैं, माएं भी सुना देती हैं, सो जाओ बेटा रोजे से, जोहर भी गई, असर भी गई, मगरिब से पहले उठाया, आ जाओ अब जल्दी से। ये रोजा नहीं है, ये सिर्फ एक भूख है। एक रिवायत में आता है कि बहुत सारे रोजादार ऐसे हैं जिनको सिवाय भूख के और कुछ नहीं मिलता, और कई रातों की इबादत करने वाले ऐसे हैं जिनको थकन के सिवा कुछ नहीं मिलता। क्यों? बस वो एक एक्सरसाइज थी, एक किस्म की डाइटिंग थी, वो रोजा नहीं था। लिहाजा रोजे को उसकी रूहानियत के साथ रखना है। मैं क्यों रख रही हूँ? आप देखें रोजा इंसान को क्या क्या सिखाता है। सबसे पहले तो देखें कि सुबह उठने की आदत सिखाता। मेरे हाल इस महीने में मुसलमानों की जिंदगी में ये रिकॉर्ड महीना है कि सब इतनी जल्दी उठ जाते हैं। आप फजर की नमाज का रेशो निकलवा लें जरा पूरे साल का मस्जिदों का, तो मेरा हाल सबसे ज्यादा टॉप मोस्ट हाजिरी इस महीने में होती है। फिर आप देखिए कि यूनिटी सिखाता है, सब एक वक्त में काम कर रहे हैं। फिर इसी तरह आप देखिए कि रोजा जो है इंसान के अंदर वक्त की पाबंदी सिखाता है। मेरा ख्याल है जितनी रोजे के महीने में हम अपने खाने पीने के वक्त को मैनेज कर लेते हैं, वो आम दिनों में नहीं करते। 50 लोगों की भी इफ्तारी आपने की हो तो मगरिब की अजान तक आपका सब रेडी है, और आम दिनों में आप दावत करते हैं तो आप बुलाते हैं मगरिब में, और मेरे ख्याल आखिरी मेहमान आपका 11-12 बजे तक आ रहा होता। एक अजियत की हालत कि सबको या तो इंतजार में रखो या कुछ करो। फिर इसी तरह देखिए कि रोजा इंसान को जिस्मानी तौर पे ताकत देता है। हमारा मैदा जब हर वक्त भरा रहता है ना, पेट भरे हुए ना, तो वो कभी फारिग ही नहीं होता। अभी खाया कुछ नीचे नहीं हुआ, कुछ और खा लिया, वो मुसलसल काम करता है। जब हम रोजा रखते हैं 7-8-10 घंटे भूखे रहते हैं, तो वो मैदे को भी एक रिलैक्सेशन मिलता है। आज के दौर में आपको मालूम होगा कि बहुत सारी बीमारियों का इलाज रोजे से कराया जा रहा है। क्यों? कि उससे मैदे के ऊपर बोझ कम पड़ता है। इस तरह और बहुत सारी चीजें हैं जो इंसान को रोजे से मिलती हैं, लेकिन हम सब ने अपनी जिंदगी में क्या करना है, किस तरीके के रोजे हासिल करें कि वाकई हमारे लिए ये महीना बरकतों वाला बन जाए। शाहरुन मुबारक, शाहरुन अजीम, शाहरुन रमदान, इसकी बरकतों को समेटने का तरीका क्या है कि हमने अपने दिल के अंदर उस पैगाम को मजबूत करना है जो पैगाम ये रोजा लेके आया, और वो क्या था कि हम रोजा क्यों रखे, ताकि बाकी गरीबों की भूख का ख्याल आए। मेरा ख्याल जब इंसान खुद भूखा होता है ना, फिर उसको पता चलता है कि दूसरों की भूख क्या है, वरना तो ख्याल ही नहीं आता। कितने ही लोग हैं जो भूखे प्यासे तरस रहे हैं और हमारे खाने जाया होते हैं, हम उससे ज्यादा फेंक देते हैं जिससे थोड़ा किसी एक गरीब घर के में पकता होगा एक वक्त में। सिर्फ हमारी बची हुई चीजों को जमा कर दें तो मेरा लिए 3-4 बच्चे पल सकते हैं जो हमारे लिए किसी काम का नहीं होता। क्या रोजे सिर्फ खा खा के गुजारेंगे? क्या रमजान इसलिए आता है कि हम मजीद तरह तरह के पकवान बनाएं और समोसे पकोड़े बिरयानी खाने? ऐसे लगता है कि अगर नॉन मुस्लिम कोई हमसे देखे हमारे अमल को तो वो तो रोजे में ये सोचेगा ये इनको हुक्म है, हुक्मन है कि पकौड़े जरूर बनाओ, समोसे जरूरी हैं। आप अक्सर बहनों को आजकल पूछ लें, बड़े मसरूफ हैं आजकल, क्या है वो रोल बना रहे हैं, कबाब बना रहे हैं। हमारे बच्चे जो होते हैं ना, ये खामोशी से हमें देख रहे होते हैं, वो क्या सोचेंगे, चलो रोजे आएंगे तो अच्छे अच्छे खाने मिलेंगे जो हर सारा साल भी मम्मी नहीं बनाती। जब हम पेट भर के रोजे रखते हैं और पेट फिर बाद में रोजा रखते क्या, जब खत्म होता है रोजा तो इतना पेट भर लिया जाता है कि तरावियां भी नहीं पढ़ी जाती। उससे पहले तो कुछ ताकत होती है, भाग दौड़ के करते हैं, रोजा खोलने के बाद नहीं रहती। और जितने लोग हैं घर में उतने तरह की चीजें बकी हुई हैं, क्या इसलिए रोजे आते हैं? क्या हमने इस साल भी वैसे ही रोजे रखे हैं? क्या हमने इस महीने को, अपने इस महीने को बरकत वाला नहीं बनाना? क्या हम नियत नहीं कर सकते कि मुझे सादगी के साथ, ठीक है कभी करें, बच्चों की खुशी करें, घर में मेहमान आ रहे हैं करें, लेकिन क्या ये हर वक्त का वतीरा ना बन जाए? वो प्राइम टाइम जो इंसान की दुआओं की कबूलियत का होता है, इफ्तारी का वक्त, वो हमारे यहाँ हंगामों में गुजर जाता है। शरबत नहीं है, दूध नहीं है, ये लाओ वो लाओ, और घर में अगर 10-20 लोगों की इफ्तारी पकती है तो फिर तो और ही रोजे का हुसन गया। मैंने देखा है बस खवातीन रोजा नहीं रखती उस दिन, क्यों? कि मैंने इतने लोगों को बुलाया हुआ है और मैंने इतना काम करना है, और सबसे बड़ी बात है कि चखूंगी, ऐसा ना हो कि किसी में नमक कम किसी में। आप सोचें, एक फर्ज रोजा आपने छोड़ के 100 लोगों की भी इफ्तारी करा ली, वो सारा सवाब उसके इक्वलेंट नहीं आ सकता जो उसका गुनाह होगा, क्योंकि एक मर्जी से जानते बूझते जब इंसान रोजा छोड़ देता है, सारी जिंदगी भी रोजा रखता रहे तो उसका अजर नहीं पूरा होता। इसके लिए ये चीज भी हमारे जहन में रहनी चाहिए कि हमें रोजा कब फर्ज होता है, जब बंदे के अंदर ताकत है। हर बच्चे की अहलियत फर्क होती है, बालिग हो गए हैं, बाज बालिग जल्दी हो जाते हैं ताकत नहीं, बाज बालिग लेट होते हैं। जब कोई रख सके 10, 11, 12 साल की उम्र में बच्चों को रोजे की आदत डाल देनी चाहिए। इसमें तर्स खाना, उन पर रहम खाना, अब ये बेचारा स्कूल में जाएगा, कुछ नहीं होता। देखिए कि ये बच्चे जो है ना, इनको इनके अंदर हमसे ज्यादा ताकत है। आप आजमाते, जितना एक बच्चा सारा दिन दौड़ता भागता है हम उतना नहीं दौड़ते, क्यों? कि अल्लाह ताला ने उसके अंदर एक एनर्जी रखी है। शुरू से उनको बुनियादों में ये डाल दें कि ये जब फर्ज के दर्जे पे आएगा तो फिर उस वक्त उसको मुश्किल ना लगे, वो छोड़ेगा नहीं। उसके लिए कई तरीकेकार हो सकते हैं कि जिसमें आप उनको आदत डालें, लेकिन जब वो इंसान रोजा रखे तो फिर ट्रेनिंग कैसी करनी है उनकी कि वाकई तकवा का एक बेहतरीन फायदा हो, जैसे अल्लाह ताला देख रहा है। आपको मालूम है कि एक दफा वो बड़ी मशहूर कहानी है कि एक शख्स था तो वो किसी के बाग में से कुछ फल चोरी करने लगा और दरख्त पे चढ़ने के वक्त अपने बेटे को साथ खड़े को कहा कि देखो कोई अगर मालिक आ गया या कोई आया तो मुझे बता देना तो मैं उतर जाऊंगा। जब बाप ऊपर चढ़ा अभी तोड़ने लगा तो बेटा बोला वो देख रहा है, वो देख रहा है, वो देख रहा है। कहा भाई कौन देख रहा है, किधर? जल्दी से घबरा के नीचे आए, कहा कौन है? कहा अल्लाह ताला देख रहा है। लाअल्लकुम तत्तकून, तकवा जिसके अंदर आ गया ना फिर उसकी जिंदगी, उसको जीने का रंग आ जाएगा। इसी की कमी है, हम तो बड़े हो गए हमारे अंदर अभी ये एहसास नहीं बेदार हुआ, तो इन मासूमों और इन बच्चों को तो हम अच्छी ट्रेनिंग दे सकते हैं। एक किसी का वाकया याद आ गया कि एक बच्चा था तो उसके माँ बाप का इंतकाल हुआ, मामू थे उनके पास चला गया किफालत में। मामू बड़े नेक शख्स थे, बच्चे ने देखा कि आधी रात होती है तो मामू उठ जाते हैं और तहज्जुद पढ़ते हैं। कहने लगा कि मामू मैं भी तहज्जुद पढ़ूंगा। अब उसने क्या कहा, हम होते कहते हाँ हाँ बिल्कुल ठीक है, चलो खड़े हो जाओ सारी रात पढ़ना, नहीं वो मासूम जहन है वो नहीं करेगा। उसने कहा कि देखो जब तुम रात को सोने लगो ना बिस्तर पे तो 10 दफा कहना कहना कि अल्लाह मुझे देख रहा है, अल्लाह मुझे देख रहा है, फिर सो जाना। फिर सुबह जब उठो तो बिस्तर पे उठते ही 10 दफा फिर अपने आप को कहो अल्लाह मुझे देख रहा है, अल्लाह मुझे देख रहा है। बच्चों की तहज्जुद यही होती है, और बच्चों को तो ऐसे खेल वैसे ही अच्छे लगते हैं। उसने शुरू कर दिया, और आपको पता है कि जब वक्त गुजरा तो वो अपने वक्त के इमाम बने, एक आलिम बने। और जब लोगों ने पूछा किस चीज़ ने आपको मोटिवेट किया, कहते हैं मेरे मामू के सिखाए हुए उस जुमले ने। जब मैं सुबह शाम ये जुमला बोलता था तो मेरे शऊर में, यानी मुझे लाशौरी तौर पे ये महसूस होने लगा हर वक्त अल्लाह मुझे देख रहा है। मैं कोई गुनाह पे करीब आता तो मुझे लगता अल्लाह ताला देख रहा है, यही है ला इल्ला कुम तत्तकुन, मेरा रब मुझे देख रहा है। क्या वाकई इस एहसास को हम अपने अंदर महसूस करते हैं कि मेरा रब मुझे देख रहा है? क्यों रोजा रखने के बाद भी हमारी जिंदगियों के नक्शे नहीं बदलते? हम अगर इस एक महीने की सारी ट्रेनिंग के बाद भी जहां थे वहीं रहें, जो करते थे वही करते रहें, तो फिर क्या दिया हमें इस रोजे ने? हमारी तजारतें नहीं बदली, हमारे मामला दुरुस्त नहीं हुए, हमने अल्लाह की नाफरमानी के काम नहीं छोड़े, तो फिर तो इस रोजे ने हमें कुछ भी नहीं दिया। इंशाल्लाह ताला इस साल रमजान को इस नियत के साथ शुरू कीजिए कि मैंने इसका बेहतरीन फायदा उठाना है। करना चाहते हैं? सोचते हैं? ये दिन आप देखिए, ये नेकियों की सेल के दिन है। हर कारोबार की एक सेल लगती है ना, है? वो कहते हैं ना 11 महीने, 1.5 महीना था। एक एड चलता था अखबार में, मुझे याद है किसी बहुत पहले, हर पूरा साल ही उनका ये एड चलता था कि ये 1 महीना सेल है, बाकी साल आपका है हमारा। तो 11 महीने अल्लाह ताला कहता है कि ठीक है तुम जो भी करते हो तुम्हें उसका अजर मिलता है, लेकिन इस 1 महीने में तुम्हारी नेकियों के दरवाजे खुल जाते हैं। एक नफिल एक फर्ज के बराबर, एक फर्ज 70 फर्जों के बराबर। आप $1 सदका करते हैं तो रमजान में करेंगे तो वो $70 का बनेगा। आप एक पारा सुनते हैं तो वो रमजान में 70 पारे सुनने के बराबर है। आप एक बोलते हैं लफ्ज सुभान अल्लाह तो 70 बार सुभान अल्लाह कहने का जरूरत है। तो क्या इन दिनों को कोई जाया करेगा? जिसको वो कहते हैं ना अपनी कारोबार की जुबान में कि ये सीजन के दिन है। आपने देखा है जिन लोगों के स्टोर्स होते हैं मॉल्स में, तो नवंबर दिसंबर उनका बड़ा बिजी होता है। शौहर तो पहले ही काम करते थे, बेगम को भी इजाजत नहीं मिल रही आने की, सब बच्चे भी काम कर रहे हैं। क्यों? हमारा सीजन है, कहीं जाते नहीं, कहीं आते नहीं। कोई ऐसा आपने देखा बंदा जो इस महीने में दुकान बंद करके सैर के लिए चला जाए? कहते नहीं, इस 1 महीने में तो हमने सारे साल की कमाई करनी है। तो हम सबके पास भी सीजन के दिन आ रहे हैं, नेकियों के दिन। सोसों के नहीं गुजारने, सुस्तियों में नहीं गुजारने, इस वक्त का बेहतरीन इस्तेमाल करना। बहुत सारे तरीके हो सकते हैं जो आपके पास भी आइडियाज होंगे, और मेरा भी दिल चाह रहा है कि आपके साथ थोड़ा सा शेयर करूं कि हम सब किस तरीके से मिल के इस रमज़ान को अच्छा कर सकते हैं। उसके लिए यह है कि हमने एक प्लान तरतीब दिया है अल्लाह ताला की तौफीक से। इसको हमने नूरुल कुरान रमज़ान कोर्स के नाम से इंट्रोड्यूस किया। उसका तरीका क्या होगा कि 2-3 तरीके से आप लोग उससे फ़ायदा उठा सकते हैं कि आप सब बहनें मिल के एक जगह जहाँ भी आप मुनासिब समझते हैं, इस इलाके में, अगर जैसे आप यहाँ आज जमा हुए हैं तो आप ऐसे ही दोबारा भी जमा हो सकते हैं, किसी के घर में हैं, करीब के लोग हैं, यानी जो बहन जहाँ चाहे अपने साथ अपने चंद दोस्तों को इनवाइट करके जमा हो जाएंगे। और उसमें क्या है कि हम हर रोज इंशाल्लाह ताला एक पारा करेंगे कुरान पाक का तर्जमा, और साथ उसकी मुख्तसर टू दी पॉइंट तफसीर। जैसे अभी हम कर रहे थे ना रमजान की कैसे फर्ज हुआ, अब ये छोटी छोटी तफसीर है लेकिन एक मफहूम वाज़े हो जाता है ना नायात का, इसी तरह इंशाल्लाह उसमें हम एक पारे को कवर करेंगे। फिर उसके साथ हमने थोड़ी सी चीजें और ऐड की हैं कि इस महीने की नेकियों को भरपूर हासिल करना। उसके अंदर क्या है कि हर पारे में से एक आयत चूज की है जिसको तदब्बुर की आयत करेंगे। उसके ऊपर हम सब मिलके, हम जैसे पारे के दौरान ही मैं बता दूंगी कि भाई आज के पारे की ये आयत है, हमने इस पे तदब्बुर करना है, ये हमसे ये क्या चाहती है। इसी से फिर मिलता हुआ हमने एक स्टडी सर्कल बनाया है, जैसे रमजान स्टडी पैक के नाम से, जैसे छोटी छोटी बुक्स होती है ना, जैसे ये इस साइज की हैं, ये वाली कुछ छोटी हैं कुछ बड़ी भी हैं, घर पुरसकून कैसे बने, रब की तरफ कैसे बुलाएं, कुछ इस तरह के 30 बुक्स का एक पैक बनाया है। उसमें क्या होगा कि इंशाल्लाह हर दिन हम एक वर्कशॉप करेंगे, कि कमिट करेंगे कि चले आज के पारे में ये रेलेवेंट बुक है, ये बुक हम सब पढ़ेंगे। जो लोग बहनें अपने घरों में सुन रही होंगी अपने ग्रुप्स के साथ, वो भी अपने सबके साथ ये होगा कि ये बुक हमने कल पढ़नी है। वो नहीं पढ़ते, कोई अपने पास से पढ़ना चाहे कोई नहीं, हमें तो मकसद ये कि एक दफ़ा हमने इस दिनों को फ़ायदा लेना है। फिर इसी तरह आपके लिए 30 हदीसें चूज की हैं, اور ہر حدیث کون سی ہے؟ وماذا یحب اللہ، اور وہ کیا ہے جس سے اللہ محبت کرتا ہے؟ ہم چاہتے ہیں کہ اللہ تعالیٰ ہم سے محبت کرے، چاہتے ہیں؟ تو پھر اللہ کیا چاہتا ہے یہ سننا چاہیے نا. تو چھوٹی چھوٹی حدیثیں ہیں نبی صلی اللہ علیہ وسلم کی کہ جس میں اللہ کی محبت کا ذکر ہے، یہ کرو تو اللہ کی محبت آئے، یہ اس سے. تو وہ 30 حدیثیں کمپائل کی ہیں، اس میں یہ کہ اس کو چھوٹا ہینڈ آؤٹ جو ہم پورا ایوری ڈے 30 دن کا پلانر بنا رہے ہیں کہ اس میں ہر دن میں کرنے کے کاموں میں یہ چیز لکھی ہوگی کہ آج کی حدیث یہ ہے، اس کا نیچے ترجمہ پارے کے بعد آخر میں جب تھوڑا سا اس کا ترجمہ اور تشریح ہوگی اور اس کو لکھنے کی بھی جگہ ہوگی. آپ چاہیں تو پریکٹس اس کی نیچے کرتے ہیں. اسی طرح 30 دعائیں منتخب کی ہیں، ہر دن ایک چھوٹی سی دعا، کیونکہ اس سے اگلی آیتیں میں شروع نہیں کر رہی، کیونکہ میں نے شروع کر دی تو پوری نہیں ہوگی. وَإِذَا سَأَلَكَ عِبَادِي أَنِّي فَإِنِّي قَرِيبٌ، اور جب میرے بندے آپ سے میرے بارے میں پوچھیں تو کہتے ہو کہ میں قریب ہوں. اُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَانِ، قبول کرتا ہوں پکارنے والے کی پکار کو جب وہ مجھے پکارتا. فَلْيَسْتَجِيبُوا لِي وَلْيُؤْمِنُوا بِي لَعَلَّهُمْ يَرْشُدُونَ، پھر چاہیے کہ وہ میرے حکم کو مانیں اور مجھ پر ایمان لائیں، امید کی جاتی ہے کہ وہ ہدایت پائیں گے. رمضان اور دعا گہرا تعلق ہے. میں آج سوچا آتی، میں نے کہا پہلے دعا پہ بات کروں، لیکن دعا پہ بات کرنے سے پہلے کچھ اور بھی ضروری تھا، کیونکہ مانگنا تو ہے لیکن مانگے کس سے؟ رب کی پہچان ہو. تو اس میں ہم نے دعاؤں کا ایک سلسلہ بنایا، 30 دعائیں اس میں، اور اس کو ہم ہر روز ایک ایک دعا سیکھیں گے. اسی طرح ہر روز کمٹمنٹ کر کے ایک پیکج ہے اپنی اصلاح کے 5 رنگ کے نام پہ. تو اس طرح سے یہ ایک پروگرام ہے. اللہ تعالیٰ نے چاہا تو ہم 7 ستمبر کو شروع کریں گے. 8 سے پہلا پارہ ہوگا، پہلے 7 کو، اور ویلکم رمضان اور مسائل اور اس طرح کی بہت ساری چیزوں پہ ہم بات کریں گے، اور انشاءاللہ پھر اس کے بعد ہر روز کا ایک پارہ. سنڈیز کو ہم نے آف کیا تاکہ کچھ ظاہر ہے کہ گھر کے اندر بھی معاملات ہیں، مشکل اس لیے نہیں ہے کہ آپ لوگ اپنے گھروں سے بھی کر سکتے ہیں. یہ پروگرام بیسیکلی تو میں اپنے شہر سے کروں گی جہاں بھی میں ہوں، لیکن اس کا طریقہ یہ ہے کہ اب تو دیکھیں کہ وہ کہتے ہیں نا کہ دنیا ایک گلوبل ویلج بن گئی، آپ یہاں بات کرتے ہیں پوری دنیا آپ کی سنتی ہے. الحمدللہ ایسے وسائل موجود ہیں. انٹرنیٹ کے اوپر 2 طریقے ہیں ہمارے پاس اس پروگرام کو سننے کے. ابھی بھی ہماری کلاسز ہو رہی ہیں، آپ چاہیں تو بعد میں بھی سن سکتے ہیں. ابھی یعنی بیل ٹاک ایک ویب سائٹ ہے، اس کی ڈیٹیل ساری ہیں، فلائر بھی ہے، بعد میں آپ چاہیں گے تو آپ کو دے بھی دیں گے. تو اس میں یعنی ایک روم ہے نور القرآن کلاس اردو کے نام پہ، اس میں جا کے آپ ڈائریکٹ سنتے ہیں. منڈے سے تھرسڈے ابھی بھی میری صبح اور شام دونوں وقت کلاس ہوتی ہے. پھر ایک ریئل پلیئر پہ ایک لنک ہے، سمپل کچھ نہ کریں، بس اپنے براؤزر میں ڈال کے اس کو کھولیں گے تو اس میں بھی سنتے ہیں. پھر ایک تیسرا ذریعہ یہ ہے کہ ٹیلی فون لائن بھی ایک ہمارے ہم نے لی ہے، اس کے لیے آپ نمبر ملائیں گے، کوڈ آپ کو ہم دیں گے تو آپ کھولیں گے تو آپ کا اس میں بہت بھی ہوا. اگر آپ کے پاس لانگ ڈسٹینس نہیں ہے تو آپ کو 1 سینٹ پر کال پڑے گی 2-3 گھنٹے کے لیے، کیا ہے اگر $1 روز کا لگ بھی جائے. تو اس سلسلے میں آپ گھر بیٹھے پورے رمضان کا یہ کورس کر سکتے ہیں. پوری اگر ساری چیزوں کو اٹینڈ کرتے ہیں انشاءاللہ اینڈ پہ آپ کے ساتھ سرٹیفکیٹ بھی ملے گا، اور اصل سرٹیفکیٹ تو پھر اللہ ہی کے پاس ہے. اگر آپ سمجھتے ہیں کہ آپ میں سے کچھ بہنیں اس پہ اپنے گھروں میں ارینج کرنا چاہیں، مل کے سننا آسان ہوتا ہے، اکیلے سستی ہو جاتی ہے یا ایک دن ہم کرتے ہیں دوسرے دن نہیں. تو جب مل کے اگر 2 لوگ بھی ملتے ہیں، ایک آپ ہیں اپنے ساتھ اپنے سب جتنے آپ سن رہے ہیں ماشاءاللہ، اگر آپ اپنے اپنے گھروں کو اس کے لیے آفر کرتے ہیں، کوشش کریے آپ کی گلی کے لوگ آپ کے ساتھ کے 2-4 لوگ بھی مل کے آپ کے گھر آ کے ملتے ہیں. ٹریننگ دینا، آپ کو بتانا، سب ہمارے ذمہ انشاءاللہ جب آپ ہمیں بتائیں گے. ٹائمنگ اس کی یہ ہے کہ جو پہلا ویلکم رمضان 7 ستمبر ہے، اس کو اس کے لیے اگر کوئی بھی آپ میں سے بھی انٹرسٹڈ ہوگا تو اس کے لیے ہم نے کیا ریکمینڈ کیا کر رہے ہیں سب کو، کہ اس دن آپ اگر اپنے گھر پہ کر رہی ہیں یا جہاں بھی، تو وہاں ایک پوٹ لک لنچ رکھیے، کیونکہ آسان ہوتا ہے نا، کھانا کھانے پہ بلاتے ہیں تو آسان ہوتا ہے، اور وہ کھانے کا ایک ایک لقمہ جو ہے وہ صدقہ ہوگا. اور آپ خود نہ پکائیں، بس لوگوں کو کہہ دیں دیکھیے کتنا کھانا آتا ہے آپ کے پاس. کھانے پہ بلا 10 سے لے کے 1:30 بجے تک ہم نے اپنے حساب سے ٹائم دیا اس دن، جس میں آپ کیسے لوگوں کو بلائیں گی، آپ اپنے دوستوں کو کہ اچھا بھائی تم 7 ستمبر کو کیا کر رہی ہو، جمعرات کا دن ہے. ایک دم بڑی لمبی بات سنائیں گے تو ڈر جائیں گے، دفاعی انداز اختیار کریں گے. سمپل پوچھیں کیا کر رہی ہو، میں سوچ رہی تھی تو میرے ساتھ لنچ کرو، اچھا چلو ٹھیک ہے بتاؤ کیا لاؤں، وہ فوراً خود ہی پوچھیں گے. फिर साथ ही कहते हैं कि हम उसे लेक्चर भी सुनेंगे, और इस तरह अगर कोई करीब की दोस्त हैं जिनको हम साथ मिलाएं इस प्रोजेक्ट में तो उनसे बात भी कर सकते हैं। फिर उस दिन सब आएं, आप लोग अपना बैठें, और जिस वक्त ये हमारा लेक्चर होगा ऑनलाइन कनेक्ट करके, तो आप सब मिलके जैसे भी आप मुझे सुन रहे हैं इसी तरह आप सुनेंगे, आप एक अच्छा क्लासरूम की तरह, मतलब एक जैसे पुरसकून माहौल बनाएं, सब बैठें और आप अपने एज अ क्लास कोऑर्डिनेटर बैठें और वो लेक्चर सुन लें। उसमें इंशाल्लाह मैं खुद भी तफसील से सारा प्रोग्राम बताऊंगी कि कैसे होगा और क्या, और अगले ही दिन मैं कहूंगी कि अब कल से हम पहला पारा शुरू कर रहे हैं। तो क्या ख्याल है आप लोग जो मुख्तलिफ जगह पे बहनें सुन रही हैं, आप चाहती हैं कि इसी तरह आप रोज आके मिलके सुन लें आपस में? तो अब चूंकि आप तो पहले ज़हनी तौर पर तैयार होंगे, तो आप कहेंगे हाँ भाई मेरे घर हाजिर है, कितने लोग हैं जो कल मेरे साथ आके सुनना चाहते हैं? आप देखेंगे कुछ ना कुछ जरूर हाथ उठेंगे, और अगर एक हाथ उठ गया, यानी दो हाथ कहें कि एक ही बंदे के दो हाथ भी उठ जाए, आपका क्या बिगड़ा? आपने खुद तो सुनना ही था, अकेला तो बंदा सुनता है, तो दूसरा अगर साथ सुन लेगा तो उससे नतीजा क्या निकलेगा? आपका सवाब दोगुना। अगर आप इस वक्त ये सोच लेना कि मैंने अपनी रकम को मल्टीप्लाई करना है, सिफर्स बढ़ाने हैं ना अपने साथ, तो उससे क्या होगा कि इंशाल्लाह वही बैठे बैठे सेटलमेंट होगी। कुछ लोग हैं वो कहेंगे हनी आना तो चाहते हैं लेकिन दूर पड़ता है, कोई बात नहीं, अच्छा दूर है तो क्या ख्याल है उस इलाके में कर ले, आप अपने घर करती हैं चले वहां उधर आप चले जाए, यानी एक ही क्लास में बैठे हुए चार पांच मुख्तलिफ जगह पे आपका प्रोग्राम शुरू हो सकता है, और आप देखिए 8 से आप शुरू कर सकते हैं। रोज के जो टाइमिंग होंगे इंशाल्लाह 2.5 आवर हमने रखे हैं, 10 से 12:30 तक 2.5 घंटे का प्रोग्राम है, उसमें आप देखें कि कुछ मुश्किल नहीं। फिर अगर आपके अंदर कोई सलाहियत है, आपकी तजवीद अच्छी है, या आपको बोलने का शौक है, या कभी होता है ना इंसान कुछ सुनता है तो उसका दिल करता है मेरे से भी खैर फूटे। मुझे तो पता है कि जब हम दूसरों को नेकी का काम करते दावत देते देखते हैं तो हम रश करते हैं कि हाय हम क्यों नहीं कर रहे, फुलां से तो इतना फायदा लोगों को हो रहा है मुझसे क्यों नहीं हो रहा। तो आप देखेंगे कि अगर इस प्रोजेक्ट में आप आते हैं तो इसमें आपकी ये सेटिस्फेक्शन भी पूरी होती है। फिर उसमें अगर इंटरेस्टेड हैं तो ऑफकोर्स बाद में आप बात करें, इंशाल्लाह आपको इसमें हेल्प की जाएगी। ये कुछ फ्लायर हैं इधर मैं रखती हूँ, बाद में जिसका दिल चाहे वो ले ले, और कॉपीज भी कर सकते हैं आप लोग। अगर अपनी ईमेल एड्रेस सब दे दें तो हम आपको ईमेल में कलर्ड फ्लायर भी इसका फॉरवर्ड करते हैं। तो मकसद करने का क्या है, क्यों करें ये बात? पहली तो बात वही है कि इस रमजान के एक एक मिनट को लेना, फिर प्लानर आपको बना के देंगे कि वक्त का कैसे इस्तेमाल करें। छोटे छोटे चंक्स हैं जिसमें आप जो छोटी छोटी बुक्स को पढ़ सकते हैं, दुआ है तो आप उसको अपनी फ्रिज पे लिख के लगा लेंगे, आप साथ पकौड़े तलते जाइए साथ उस दुआ को याद कर लें, हदीस है तो वो अपने माइक्रोवेव ओवन के पास लगा दें। क्या हम महरूम जाएंगे? इतनी बारिश बरसे और हमारे दिल का आंगन खुश्की रहे। याद रखिए कि रमजान का महीना तो आएगा लेकिन सबको फायदा नहीं होगा, ऐसे ही जैसे बारिश तो होती है लेकिन हर जगह बारिश का फायदा नहीं होता, वही जमीन सब्जा उगाती है जो उस बारिश को जज्ब करती है, जिसके अंदर खैर होती है, जरखेज होती है। तो ऐसा ना हो कि ये रमजान आके चला जाए और हम सोते ही रह जाए, खाने ही पका के गुजर गई, खाना खाएंगे 6-7 घंटे बाद खत्म, घर साफ करेंगे वो खत्म। क्या इस एक महीने में हमने अपने आप को फराइज की हद से उठा के अजीमत के रास्ते पे नहीं जिंदा करना? सारी जिंदगी अपने लिए जीते हैं, इस एक महीने के लिए अगर हम दावत का काम करें और लोगों को खैर दें कि अल्लाह ताला हमारी जात से लोगों को फायदा पहुंच जाए, तो आप सोच सकते हैं कि ये कितनी बड़ी नेकी होगी, कितना फायदा देगी हमें ये चीज। तो बहरहाल ये है कि इस पे अगर कोई सवाल जो बात हमने की है आपके जहन में तो आप कर सकते हैं, क्योंकि मेरे हिसाब से हमारे पास टाइम खत्म हो गया है, 5 मिनट हैं। मैं नहीं चाहती कि एकदम अजान हो और आप सब फिर परेशान हो, कोई बात जो कोई भी आप किसी मौजू पे पूछना चाहें जो की या कही तो आप कर सकते हैं। जी जी पहले हाँ जी, आपने अभी असर नहीं पढ़ी, अगर मस्जिद में आए हैं तो बिल्कुल पढ़ेंगे, असर की नमाज पढ़ ली फिर नहीं पढ़ेंगे, असर के बाद नफिल नहीं पढ़ते, ठीक है चलो। और जी आप
रोजे मतलब एक तो अब पहले नहीं अगर रोजे रखे बगैर किसी वजह की, कोई वजह नहीं है, सिर नहीं है साथ पर छोड़ दिए थे 15-16-17-18 साल वो रोजे रखने पड़ेंगे या?
बहुत अच्छा सवाल है, और आप देखिए कि बादशाऊर होने की अलामत यह है कि इंसान को फिर जब बात मालूम हो तो उसको अपनी पिछली फिक्र लग जाए, बिल्कुल रखने पड़ेंगे। उसका तरीका यही है कि आप जब से बालिग हुए उससे लेके अब साल जितने भी साल है تقریباً اپنی عادت دیکھ لیں, پانچ یا چھ کے ساتھ اس کو ملٹی پلائی کر لیں, رکھنا شروع کریں. رکھیں کیسے, اس کا بھی آسان طریقہ بتا دیتی ہوں. ہر مہینے کے 13, 14, 15 تاریخ جو چاند کی ہے, مسنون ہے کہ نبی صلی اللہ علیہ وسلم روزہ رکھتے تھے, آپ عادت کر لیں, بنا لیں. انشاءاللہ اس پلان میں ہم جب بات کریں گے تو اس میں ہم ہر روز ایک سنت کو زندہ کرنے کی بھی ٹریننگ لیں گے. تو اس میں ہم یہ بھی کر سکتے ہیں کہ اب میں ہمیشہ 3 روزے رکھوں گی, اور ان 3 روزوں کو نیت آپ اپنے فرض چھٹے ہوئے روزوں کی کر لیں, فرض کا بھی ثواب ہو جائے گا دوسرا بھی. اور صبح بھی ہم بات کر رہے تھے کہ اگر آپ نے اس طرح کے تو 11 مہینے ہوں گے نا, 11 کو 3 سے تو 33 روزے آپ نے ایک سال میں رکھ لیے, 33 ایٹ لیسٹ. تو 33 آپ کا تھا کہ اپنے پچھلے اپنے 6 سالوں کے تقریباً چھٹے ہوئے روزے پورے کیے.
جی
اور یاد بھی نہیں کہ کون سے تھے. توبہ کریں کثرت سے, اور وہی بات ہے کہ نفل روزے کثرت سے رکھیں, سنت رکھیں, لیکن جو جتنی ممکن حد تک میک اپ کریں, کفارہ دیں. لیکن نماز کے لیے معافی ہے اس رنگ میں کہ پہلے نہیں پتا تھا تو ختم ہوگی, لیکن یہ روزے جو جان بوجھ کے اس کو تو بہرحال رکھنا ہے. دیکھیں ہمیں پتہ نہیں تھا, ایک بندے کو ایک مسئلہ معلوم ہی نہیں تھا, اب وہ کیسے کرے گا. کبھی بھی ہمارا دین مایوسی نہیں سکھاتا. یرید اللہ بکم الیسر ولا یرید بکم العسر, اس قانون کو ذہن میں رکھیں کہ اللہ تعالیٰ آسانی چاہتا ہے, مشکل نہیں چاہتا. جی آپ کا سوال. اس کے لیے یہ ہے کہ نبی صلی اللہ علیہ وسلم تو مسلسل رکھتے تھے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی روایت ملتی ہے کہ میں نے نبی صلی اللہ علیہ وسلم کو کبھی بھی مسلسل 2 مہینے روزے رکھتے نہیں دیکھا سوائے شعبان اور رمضان کے. ٹھیک ہے, آپ رکھتے تھے, پوچھا کیوں رکھتے ہیں, جیسے اب یہ شعبان کے دن ہے تو کیوں رکھتے ہیں. آپ نے فرمایا کہ اس مہینے میں امت کے عمل اعمال اللہ کے ہاں پہنچتے ہیں, اور میں چاہتا ہوں کہ میرے عمل جب رب کے پاس پہنچے تو میں روزے سے ہوں. ٹھیک ہے, یہ حکم ہے. اسی کے ساتھ نبی صلی اللہ علیہ وسلم کا ایک یہ حدیث بھی ملتی ہے کہ آخری جو 10 دن ہے 8 دن ہے اس میں نہ روزہ رکھا دے. اس سے کیا ہوگا کہ پھر وہ ہمارے لیے مشکل ہوگی. ابھی بات کر لیتے ہیں, کیا کہہ رہے تھے. جی تو اس میں یہ کہ نبی صلی اللہ علیہ وسلم کا عمل تو یہ تھا کہ آپ رکھتے تھے, لیکن امت کے لیے سہولت کیا ہے کہ ایسا نہ ہو کہ زیادہ رکھنے سے پھر فرض روزے جب آئیں تو ہمارے جسم میں طاقت نہ رہے. لیکن فرض روزے چھٹے ہوئے تو وہ آپ آخری دن تک بھی رکھ سکتے ہیں. لیکن ایک بدعت میں نے شعبان کے لیکچر میں ذکر کیا تھا, تو اس کا آپ کے ساتھ بھی ذکر کروں کہ بعض لوگ رمضان سے ایک دن پہلے شعبان کی آخری تاریخ کو سلامی روزہ رکھتے ہیں کہ یہ ہم رمضان کو سلام کر رہے ہیں, یہ اس کا ویلکم رمضان ہے. تو اس کا دین میں کوئی ثبوت نہیں ہے. ٹھیک ہے, 13 کو بھی رکھنا چاہیے, 14 کو بھی اور 15 کو بھی, ہر مہینے. لیکن جی صحیح کہہ رہے ہیں. جی دیکھیے کہ اس کے بارے میں بہت ہی آسان سی بات ہے, میں اپنی بات نہیں کرتی, میں آپ کے سامنے ایسے لوگوں کی بات رکھ دیتی ہوں جن کو سب مانتے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم کی احادیث اور قرآن, اس میں تو کوئی اس کا ثبوت نہیں ملتا. کچھ لوگوں نے اس کے بارے میں جب بات کی تو اس پہ امام ابن تیمیہ کا نام جانتے ہیں, بہت بڑے امام تھے اور ہر مسلک ان کی طرف اپنے آپ کو ان سے فائدہ لیتا ہے ان کی کتابوں سے. وہ کہتے ہیں کہ ایک کافر توبہ کرے, مثال ہے 20 سال کی عمر میں ایک شخص مسلمان ہوتا ہے, اس کے تو پچھلے سارے گناہ معاف ہو گئے. اس کو تو نہیں کہا جائے گا کہ اب 10 سال سے لے کے اب کی نمازیں پڑھو. تو کیا ایک مسلمان جب توبہ کرے تو اس کی توبہ اس کے لیے زحمت بن جائے؟ جب کافر کے لیے معافی ہے تو مسلمان کو تو اس سے زیادہ حق ہے, پہلی بات. اور دوسرا ایک اور اس کا فتویٰ میں نے پڑھا, مجھے اچھا لگا کہ نبی صلی اللہ علیہ وسلم کی حدیث ہے کہ بین الکفری والشرک ترک السلام, یعنی اسلام اور کفر کے بیچ میں بین الاسلام والکفری ترک الصلاۃ, نماز اور کافر اور مومن کے فرق بیچ میں نماز فرق ہے. جب بندہ نماز نہیں پڑھتا تو وہ اسلام کی حد سے گر جاتا ہے. تو وہ کہتے ہیں کہ جب اس نے نماز پڑھی نہیں وہ تو کفر پہ تھا, تو آج اس نے اسلام نمازیں شروع کی تو یہ تو قسم کا اس کی تجدید ایمان ہے. تو اللہ کی رحمت سے فائدہ اٹھائیے, نفل زیادہ پڑھیے, سنتیں پڑھیں, لیکن دل میں پورا یقین رکھیں کہ اللہ تعالیٰ نے معافی رکھی ہے. یہ سوچنا کہ رمضان میں اور آخری جمعے کو پڑھنا اور 1 کے 70 گننا, پھر خانہ کعبہ میں جا کے 70 کو پھر 70 سے ضرب دینا, اتنے تکلف کی ضرورت نہیں ہے. جی اور کوئی اور سوال ادھر تھا؟
جی جو آپ نے کہا نا کفارہ بھی دینا چاہیے,
جی جی,
روزے ہیں جو ہم رکھیں تو ان کے ساتھ ان کا کفارہ بھی ادا کرتے رہیں.
جی چھٹے پہ جب چونکہ گزر چکے نا ٹائم, تو کفارہ دے دیجیے اور ساتھ ساتھ نیت بھی رکھیں. اور کفارہ کتنا آسان ہے, ایک مسکین کو کھانا, کوئی ضروری نہیں اس کو روزہ رکھے, اور ضروری نہیں جو آپ کھاتے ہیں وہ کھلا دیں, یہاں نہیں ہے تو پاکستان میں کہیں ایسی جگہ, اپنے کفارہ تو دیں لیکن ساتھ ساتھ روزوں کی نیت بھی رکھیں. ٹھیک ہے, چلیے. میرا
رات کی جو عبادت ہے 14 شعبان کو, جیسے جس دن پاکستان میں بھی ہوتا ہے جیسے, تو وہ ہے کیا؟
اس رات بھی عبادت کریں, 13 کو بھی کریں, 14 کو بھی کریں, 12 کو بھی کریں, پورا مہینہ کریں. ہر رات نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ آسمان دنیا پہ آتا ہے اور پکار لگاتا ہے, کوئی ہے جو گناہوں کی بخشش مانگنے آئے میں اس کو بخشوں, کوئی ہے جو بیماریوں سے شفا مانگے میں اس کو شفا دوں. تو جو رب ہر روز بلاتا ہے ہم ہر روز کیوں نہ آئیں. جو لوگ فرائض بھی نہیں ادا کرتے, فرض نمازیں نہیں شوق سے پڑھتے, پوری نہیں پڑھتے, وہ ایسے شارٹ کٹس کر کے کیا بچ جائیں گے اس چیز سے؟ ہمارا دین شارٹ کٹس کا دین نہیں ہے, اسٹریٹ فارورڈ چلتے ہیں, انشاءاللہ اللہ تعالیٰ اس میں اجر دیتا ہے. کبھی کبھی ایسی عبادت کرنے سے پھر یہ بھی سیٹسفیکشن ہوتی ہے کہ چلو اب اگلے سال تک کے لیے کافی ہے, اب کوئی اور بڑی رات آئے گی تو کریں گے. ہر رات بڑی ہے جس کی ہم نے قدر کر لی. ٹھیک ہے, میرا حال اب کافی ہے. انشاءاللہ تعالیٰ اللہ تعالیٰ رکھے ہم پہ خیر پہ, دعا کر لیتے ہیں اور پھر اس میں یہ سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین یا ارحم الراحمین. یا اللہ ہمیں معاف فرما دے, ہمیں آنے والے رمضان تک زندہ رکھنا. یا اللہ ہمیں اس کی بہترین قدر کرنے کی توفیق عطا فرما. یا اللہ ہمیں اس کے ایک ایک منٹ ایک ایک سیکنڈ کا صحیح استعمال کرنے کی توفیق دے. ایسا نہ ہو کہ یہ رمضان ہمارے خلاف حجت بن جائے, اس کو ہمارے حق میں حجت بنانا. اور یا اللہ جن بہنوں نے یہ سب سنا ان کے لیے اس کو قبول فرما, سب کے لیے آسانی فرما, اور ہم سب کی پریشانیوں کو دکھوں کو دور فرما. جو دلوں میں نیک حاجات ہیں ان کو اپنی رحمت سے قبول فرما. جنہوں نے اس محفل کا اہتمام کیا یا اللہ ان کے اس عمل کو قبول فرما لے اور بے حساب اجر عطا فرما. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. السلام علیکم ورحمۃ اللہ. اب آپ بات کرتے رہیے کیونکہ مجھے یہ تھا کہ ایک دفعہ پورا ہو جائے. آپ کا کوئی بات ہے میں حاضر ہوں, آپ کے پاس کچھ بھی کہنا چاہیں بتانا چاہیں تو بول سکتے ہیں. کوشش کیجیے کاغذ کا یہ ٹکڑا کام میں آتے, بعض دفعہ پھر ہمیں کوئی ڈریس لکھنا پڑتا ہے تو ہم اس کے پیچھے لکھ کے پھاڑ کے لے جاتے ہیں. تو یہ ہر چیز اللہ کی امانت ہے. کہاں کرتے ہیں؟ لینا کا مسلح ہے
جو
اللہ کی محبت وہ دیں, حکم نہ دیں بلکہ اللہ تعالیٰ کی رغبت دلائیں. وجہ یہ نا کہ یہ تربیت کا طریقہ ٹھیک نہیں ہے کہ ہم ان کو